चलिए रुकू नंबर 15 शुरू होता है नई सूरत के साथ। यहां से मैं आपको थोड़ा सा बता दूं कि कुरान पाक का एक और हिस्सा शुरू हो रहा है जहां मैं नबी सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी से कुछ वाकयात को बुनियाद बना के उम्मत की तरबियत की जा रही है, खास तौर पर सूरत अनफाल और सूरत तौबा। गज़वे बदर और ओहद के ज़िमन में बेशुमार वाकयात हैं जो हम सब की अहमियत के हैं, इसलिए कोई भी इन पारों को मिस ना करें क्योंकि इसमें आप बहुत बड़ी बड़ी बातें सुनेंगे और जिसमें इंशाल्लाह फिर अमल करना आसान होगा। आइए शुरू करते हैं। चीज़ मैं जो भूल गई वो ये है कि इधर सजदा तिलावत आया था, ये कुरान पाक का पहला सजदा है। कुल कुरान पाक में मुकाबात हैं 14 जिसमें सजदे हैं, जिसमें पहला यहाँ। इसके बारे में थोड़ा सा मसनून अमल बता देती हूँ आपको कि इस आयत पे आके तो नबी सल्लल्लाहु अलैहि वसल्लम सजदा किया करते थे, उसकी एक मखसूस दुआ भी है, सजदा वजही लिल्लज़ी खलकहू व सव्वरहू व शक्क़ समअहू व बसरहू बिखौलिही व कुव्वतिही या व कुदरतिही। ये दुआ पढ़ें, जिसको ये नहीं भी आती तो सिर्फ सुभान रब्बी अल अज़ीम भी पढ़ सकते हैं। फ़र्ज नहीं है इस पर सजदा करना, पसंदीदा है, आज चूंकि पहला है तो हम कर लेते हैं, लेकिन इसके बाद ज़रूरत नहीं है कि हम करें। और इस सूरत भी अगली शुरू हो रही है, अगर कोई नहीं कर पाता बाद में जब उठते हैं तो कर लें तो उसमें भी कोई कबाहत की बात नहीं, लेकिन मैं आपको 3 मिनट का स्ट्रेच देती हूँ कि आप लोग खामोशी से करें। और इसके लिए देखें कि फिर सवालात जहन में उठने लगेंगे, पीरियड्स में हैं, वजू नहीं, किसी भी हाल में कर सकते हैं, पीरियड्स वाली भी कर सकते हैं, वजू के बगैर भी कर सकते हैं, और हर बंदा तो हर वक्त वैसे ही अल्लाह के आगे झुका रहना चाहिए इंशाअल्लाह ताला। सूरतुल अनफाल, बिस्मिल्लाहिर्रहमानिर्रहीम, यस्सलूनका अनिल अनफाल। शुरू करती हूँ अल्लाह के नाम से और जो मेहरबान और रहम फरमाने वाला है। ये लोग आपसे गनीमतों का हुक्म दरियाफ्त करते हैं, आप फरमा दीजिए कि ये गनीमतें अल्लाह की हैं और रसूल की हैं, सो तुम अल्लाह से डरो और अपने बाहमी ताल्लुकात की इस्लाह करो और अल्लाह ताला और उसके रसूल की इताअत करो अगर तुम ईमान वाले हो। इन्नमल मोमिनून अल्लज़ीन इज़ा ज़ुकिरल्लाहु वजिलत कुलूबुहुम। बस ईमान वाले तो ऐसे होते हैं कि जब अल्लाह ताला का जिक्र आता है तो इनके कुलूब डर जाते हैं, अपने दिल का जायजा लें, और जब अल्लाह की आयतें इनको पढ़कर सुनाई जाती हैं तो वो आयतें इनके ईमान को और ज्यादा कर देती हैं और वो अपने रब पर तवक्कुल करते हैं, जो कि नमाज की पाबंदी करते हैं और हमने इनको जो कुछ दिया है वो इसमें से खर्च करते हैं। सच्चे ईमान वाले ये लोग हैं, इनके लिए बड़े दर्जे हैं, इनके रब के पास और मग़फ़रत और इज्जत की रोज़ी है। जैसा कि आपके रब ने आपको घर से हक के साथ रवाना किया और मुसलमानों की एक जमात इसको गिरा समझती थी, यानी मुश्किल, वो इस हक के बारे में इसके बाद के इसका ज़हूर हो गया था आपसे इस तरह झगड़ रहे थे कि गोया के कोई इनको मौत की तरफ हांक लिए जाता है और वो देख रहे हैं। और तुम लोग उस वक्त को याद करो जबकि अल्लाह ताला तुमसे इन दो जमातों में से एक का वादा करता था और वो तुम्हारे हाथ लग जाएगी, और तुम इस तमन्ना में थे कि गैर मुसले यानी असलहे से बगैर जो जमात है वो तुम्हारे हाथ आ जाए, और अल्लाह ताला को ये मंजूर था कि अपने अहकाम से हक का हक होना साबित कर दे और इन काफिरों की जड़ काट दे। लियुहिक्कल हक्क व युब्तिलल बातिला वलौ करिहल मुजरिमून, ताकि हक का हक होना और बातिल का बातिल होना साबित कर दे, गो ये मुजरिम लोग इसे नापसंद ही करें। इस यस्तगीसून रब्बकुम फस्तजाब लकुम, इस वक्त को याद करो जब तुम अपने रब से फरियाद कर रहे थे फिर अल्लाह ताला ने तुम्हारी सुन ली कि मैं तुमको 1,000 फरिश्तों से मदद दूंगा जो लगातार चले आएंगे। वमा जालहुल्लाहु इल्ला बुश्रा वलितत्मइन्न बिही कुलूबुकुम वमन नस्रु इल्ला मिन इंदिल्ला इन्नल्लाह अज़ीज़ुन हकीम। और अल्लाह ताला की ये मदद महज इसलिए थी कि बशारत हो और ताकि तुम्हारे दिलों को करार हो जाए, और मदद सिर्फ अल्लाह ही की तरफ से है जो कि ज़बरदस्त हिकमत वाला है। یہ تھا پہلا رکوع سورۃ الانفال کے ناطے سے. اس کا عنوان کیا ہے؟ غزوہ بدر اور سچے مومنین کی صفات. نبی صلی اللہ علیہ وسلم جب مکہ سے ہجرت کر کے مدینہ میں آئے تو ابتدا میں تو یہی خیال تھا کہ اب یہاں امن ہوگا, چین ہوگا, لیکن ایک ہی سال کے بعد کچھ اسباب کی بنیاد پہ غزوہ بدر پیش ہوئی. ایک ہی سال گزرا تھا. اس کا تبصرہ ہے اس میں, اللہ تعالیٰ نے اس موقع کو غنیمت یہاں بناتے وقت ہمارے پاس عمل کی بہت ساری باتیں رکھیں. جب غزوہ بدر ہوئی اور پہلی جنگ تھی, اس کے بعد دشمن سے جو مال اسباب ملا اس کے بارے میں لوگوں کو نہیں معلوم تھا کہ کیا کریں, کیونکہ اسلام کی پہلی جنگ تھی. اس سے پہلے یاد رکھیے کہ دوسرے ادیان میں کیا طریقہ تھا کہ دشمن سے جب جو مال غنیمت ملتا تھا اس کو جلا دیا جاتا تھا, جائز نہیں تھا, کیونکہ ناپاکی کا تصور کرتے وقت یا کچھ بھی اس کو ضائع کیا جاتا تھا. اسلام چونکہ دین فطرت ہے تو لہٰذا اس کی وجہ سے اللہ تعالیٰ نے اس سے فائدہ اٹھانے کی اجازت دے دی. تو جب صحابہ کرام میں سے کچھ لوگوں نے یہ سوال اٹھایا کہ ایسا کیا ہوگا, تو اس کے اوپر بالکل سامنے جواب دینے کی بجائے کیا کر دیا, اللہ تعالیٰ نے ان کی توجہ اس طرف پھیر دی. رکوع کی پہلی آیتوں کے شروع میں دیکھیے کہ مال غنیمت کی بانٹ کا طریقہ پوچھتے ہو, اس کا جواب کہاں آئے گا؟ دسویں پارے کی پہلی آیت میں. وعلم, کل انشاءاللہ ہم اس کو پڑھیں گے. تقریباً چار پانچ رکوع کے بعد اس کا جواب دیا, کہا اس سوال کو پوچھنے سے پہلے کچھ اور باتیں ہیں, میں اس کو دیکھ لو. کون سی؟ مسلمانوں کو کچھ ایسے ادب سکھائے گئے جو واقعی مسلمانوں کی جہادی زندگی میں بھی اور عام اجتماعی زندگی میں بھی بہت فائدے تھے کی تھی. کون سے تھے؟ لکھ لیں پہلی آیت کے حوالے سے, واتقوا اللہ, اللہ کا تقوی اختیار کرو. وَأَصْلِحُوا ذَاتَ بَيْنِكُمْ, آپس کے معاملات کی اصلاح. تیسری چیز, اطیعوا اللہ, اللہ کی اطاعت. وَرَسُولَهُ, اور اس کے رسول کی اطاعت. یہ ہیں وہ چار کام, جب انسان اس پہ عمل کرتے ہیں تو پھر جہاد ہو یا امن ہو ان کو اللہ تعالیٰ فتح عطا کرتے ہیں. ہم اپنا جائزہ لے سکتے ہیں, کیا میرے اندر اللہ کا تقویٰ ہے؟ کیا میں آپس کے تعلقات کو درست رکھنے کی کوشش کرتی ہوں؟ بہت اہم بات ہے. بعض دفعہ دین کے نام پہ ہم صرف قرآن پڑھنے کو دین کہتے ہیں اور اپنوں سے کٹے رہتے ہیں. ان کی بات کا جواب دینا, ان سے ملنا ملانا ہمیں کوئی زیادہ پسندیدہ نہیں لگتا. اصل دین کون سا ہے جو واقعی ہمارے لیے کس چیز کو کر دے عام, کہ ہم آپس کے تعلقات کو اچھا کر لیں. تیسری چیز, اللہ کی اطاعت کی کوشش کرتی ہوں, اور اس کے بعد رسول کی. اس کے بعد اگلی آیت میں سچے مومنوں کی پانچ خصوصیات کا ذکر ہے, وہ بھی لکھ لیجئے تاکہ پھر ہم بن سکیں. دعا کرنی ہے نا کہ ہمیں اللہ سچے ایمان والے بنا دے. پہلی خوبی ان کی کیا ہے؟ جن کا دل اللہ کا ذکر سن کے ڈر جاتا ہے, لرز جاتے ہیں جن کے دل. اللہ کی آیتیں ان کے سامنے پڑھی جائیں تو ان کا ایمان بڑھنے لگتا ہے, اپنے رب پر اعتماد کرتے ہیں, نمازیں قائم کرتے ہیں اور اللہ کے دیے ہوئے میں سے خرچ کرتے ہیں. کیا اجر ہے ایسے سچے مومنوں کا؟ نمبر ایک, بڑے درجے, مغفرت, گناہوں سے معافی اور بہترین رزق. اپنا جائزہ لیتے ہیں ہم لوگ, کیا میرے اندر یہ ساری خصوصیات ہیں؟ کیا اللہ کا ذکر سن کے میرا دل ڈر جاتا ہے؟ میں جب قرآن کی کلاس میں یا محفل کے دوران لوگوں کو ہنستے دیکھتی ہوں, کھلکھلا کے, یا کسی وقت تھوڑا سا ایسا رویہ دیکھتی ہوں جو جیسے بچگانہ رویہ ہوتا ہے, تو مجھے بڑی حیرت ہوتی ہے. میں کہتی ہوں کہ اللہ کا کلام اور ہنسی مذاق کھیل. بعض وقت بیچ میں چند منٹ کا موقع دیا جاتا ہے اور لوگ ہنسنے شروع ہوتے ہیں, کھانے کی باتیں, پکانے کی باتیں, حیرت ہوتی ہے مجھے. ایمان والے کون ہوتے ہیں؟ جب اللہ کی آیتیں ان کے سامنے پڑھی جاتی ہے, زادت ہم ایمانا, ایمان میں ترقی محسوس ہوتی ہے. ہم نے اپنے لیے اس چیز کی کوشش کرنی ہے. ایک خاص ماحول ہوتا ہے جذب کے لیے, جب وہ ماحول بدل جاتا ہے تو دل کی کیفیت بھی بدل جاتی ہے. پھر اس کے بعد آخری حصہ جو رکوع کا تھا, اس میں ہم نے غزوہ بدر کے حالات پر تبصرہ سنا. کیا اللہ تعالیٰ نے اس کے بارے میں بتایا؟ مسلمانوں کو پہلے سے بتا دیا تھا کہ فتح تمہیں ہو جائے گی, तुम ये बताओ कि तुम किस ग्रोह से लड़ना चाहते हो। दो ग्रोह मुसलमानों के सामने थे, एक था अबू जहल का जो इस मुल्क शाम से बहुत बड़ा खजाना लेके आ रहा था, यानी उस पे लाखों का सामान था, और दूसरा लश्कर वो था जो अबू सुफियान उसकी मदद के लिए मक्का से 1,000 काफिरों के साथ आया। तफसीलात की जरूरत नहीं, सिर्फ बात कहने की यह है कि मुसलमानों के सामने दो बातें थी, एक आसान रास्ता था, कोई उनके साथ हथियार नहीं होंगे, हम हमला करेंगे और फौरन उनका सारा माल हमें मिल जाएगा। कुछ मुसलमानों का ख्याल था उससे हमारा सामना हो। अल्लाह ताला का इरादा क्या था, 73 का मुकाबला हो 1,000 के बड़े लश्कर से जो पीछे से कुमक को पहुंचा। जो काफिला लेके आ रहा था वो तो सी कर ले अबू सुफियान ला रहा था, और जो मदद पहुंची थी वो अबू जहल के जरिए पहुंची थी। बहरहाल हुआ वही जो होना था, मुकाबला हुआ उस लश्कर से जो असलहे से लैस था। जो काफिला माल दौलत वाला था वो तो जगह बचा के निकल गया, मक्का से निकल गया, लेकिन अल्लाह ताला ने एक ऐसी मदद की और ऐसी मुसलमानों को नुसरत दी कि उस दिन को यौमुल फरकान के नाम से याद किया जाता है। आज भी गैर मुस्लिम इस पे कमेंट करते हैं कि गज़वे बदर के दिन मुसलमान कैसे जीते। आज भी हिस्टोरियन इस पे बात करते हैं कि वो क्या चीज़ थी जिसने उस दिन मदद की और उसके वजह से अल्लाह ताला ने हक को हक कर दिया। सबको पता चल गया कि इस्लाम सच्चा मजहब है, जितना मर्जी इसको दबा लो ये उभर के रहेगा। जितना इनको उन्होंने क्यों घर से निकाला मक्का से, कि हमारी जान छोड़ दें ताकि बस इनकी बात ना रहे। अल्लाह ताला ने 1 साल के अंदर उनका जो मुकाम था लोगों को दिखा दिया। फिर इसी तरह अल्लाह ताला ने यानी ये सब करके क्यों दिखाया कि क्यामत तक के लिए लोगों के दिल में ये यकीन आ जाए कि असबाब इतने ज़रूरी नहीं, थोड़े भी होंगे मदद आएगी। वो कहते हैं ना कि मोमिन है तो बेतेख भी लड़ता है सिपाही। असल बात क्या है कि जज्बा ईमान होगा, आगे आप पढ़ेंगे इंशाल्लाह इसकी बहुत सारी तफसीलात कि किस तरीके से फरिश्तों का नजूल हुआ और बाकी सारी बातें हुई, इंशाल्लाह इसकी तफसील आगे आएगी। रुकू नंबर 16, इस युगशी अमनत मिन हो। अब यहां से मैदान जंग का नक्शा है, उसको जरा महसूस कीजिएगा सुनते हुए। इस वक्त को याद करो जबकि अल्लाह ताला ने तुम पर ऊंग तारी कर दी और अपनी तरफ से तुमको चैन देने के लिए और तुम पर आसमान से पानी बरसाया और इस पानी के जरिए से तुमको पाक कर दे और तुमसे शैतानी वसवसे को दूर करे और तुम्हारे दिलों को मजबूत कर दे और तुम्हारे पांव जमा दे। और उस वक्त को याद करो जबकि आपका रब फरिश्तों को हुक्म देता था, मैं तुम्हारा साथी हूँ, बस तुम ईमान वालों की हिम्मत बढ़ाओ, मैं अभी कुफार के कुलूब में रोब डाले देता हूँ, सो तुम गर्दनों पर मारो, इनकी पोर पोर पे मारो। ये इस बात की सजा है कि उन्होंने अल्लाह और उसके रसूल की मुखालफत की, और जो अल्लाह की और उसके रसूल की मुखालफत करता है पस बेशक अल्लाह ताला सख्त सजा देने वाला है। ज़ालिकुम फ़ज़ूकू व अन्न लिल काफिरीन अज़ाबन नार। पस ये सजा चखो और जान लो कि काफिरों के लिए जहन्नम का अज़ाब मुकर्रर है। या अय्युहल्लज़ीना आमनू, ए ईमान वालो, जब तुम काफिरों से आमने सामने मुकाबला करो तो इनसे पुश्त मत फेरना, और जो शख्स इनसे इस मौके पर पुश्त फेरेगा, मगर हाँ वही जो लड़ाई के लिए पैंतरा बदलता हो या जो अपनी जमात की तरफ पनाह लेने के लिए आता हो, वो इससे मुस्तस्ना है। बाकी और जो ऐसा करेगा और वो अल्लाह के गजब में आ जाएगा और इसका ठिकाना दोजख होगा जो बहुत बुरी जगह है। फलम तख्तलूहुम वलाकिन अल्लाह कतलहुम। सो तुमने इन्हें कत्ल नहीं किया लेकिन अल्लाह ने इनको कत्ल किया है। वमा रमैता इज़ रमैता वलाकिन अल्लाह रमा। और आपने खाक की मुट्ठी नहीं फेंकी बल्कि अल्लाह ताला ने वो फेंकी। और ताकि मुसलमानों को अपनी तरफ से इनकी मेहनत का खूब इवज़ दे। बिलाशुबा अल्लाह ताला खूब सुनने वाला और जानने वाला है। ज़ालिकुम व अन्नल्लाह मुहिनु कई दिल काफिरीन। ये बात तो ये हुई और दूसरी बात ये है कि अल्लाह ताला काफिरों की तदबीर को कमज़ोर करना चाहता है। अगर तुम फैसला चाहते हो तो वो फैसला तुम्हारे सामने आ मौजूद हुआ, और अगर तुम बस आ जाओ तो ये तुम्हारे लिए इंतहाई खूब है। और अगर तुम फिर वही करोगे तो फिर हम भी वही काम करेंगे और तुम्हारी जमात तुम्हारे जरा भी काम न आएगी, गो के वो कितनी ही ज्यादा हो। और वाकई बात यह है कि अल्लाह ताला ईमान वालों के साथ है। यहां से आज ये 16 नंबर रुकू था, इसका उनवान क्या है, ग़ज़वा बदर में अल्लाह की मदद। अल्लाह ताला ने मुसलमानों के थोड़ा होने के बावजूद उनकी मदद की, किस किस तरीके से हुई, चार तरह से ग़ज़वा बदर में मदद हुई, लिख लीजिए। नंबर एक, गुनूदगी, मुसलमानों के ऊपर एक ऊंघ की कैफियत डाल दी, जैसे नैप लेते हैं ना आप, यानी इतनी तलवारें चल रही हैं, टेंशन का वक्त है, जान के लाले पड़े हुए हैं मुनाफिकों को, चारों तरफ मौत दिख रही है और ईमान वाले ऊंघ रहे हैं। ये कब होता है, जब दिल बिल्कुल अल्लाह के साथ जुड़ जाता है। नबी सल्लम की एक रिवायत है कि नमाज में ऊंघ शैतान की तरफ से है और जंग में ऊंघ अल्लाह की तरफ से है। मैं जंग को कहां पे लेती हूँ, जिंदगी के मसाइब पे। अगर आप अपने ईमान का हिसाब अंदाजा करना चाहें ना कि मैं ईमान कितना है, कभी कभी इंसान करते हैं ना, तो देखा करें कि जब मेरे ऊपर कोई परेशानी आती है, या सब पे आती है, इज्तमाही परेशानियां आती रहती हैं, तो मेरे दिल की हालत कैसी होती है। अगर बेचैनियां हैं, खौफ है, जंग लगने वाली है, कैटरीना आने वाला है, फलां साहब आने वाला, अब उधर ये हो रहा है, अब फलां सितारा उससे टकराने वाला, क्यामत आने वाली है। मैं देखती हूँ लोग हर वक्त हिरासा रहते हैं, पहले अखबार पढ़ लेते हैं, पहले खुद कांपते कांपते हैं, फिर लोगों को डराते हैं, खबरें सुनते हैं, फिर उसके बाद उसकी लोगों को डालते हैं। ऐसे हाल में जिसका दिल मुतमईन है, मुश्किलों में ऐसे सोइए जैसे घोड़े बेच के सोते हैं, ईमान की अलामत है। बड़ी बड़ी मुश्किलों में ईमान वाले का दिल मुतमईन होता है। और मुझे सबसे पसंदीदा काम क्या लगता है, सोना, यानी रिलैक्स होने का मेरी नज़र में जो बेहतरीन तरीका वो क्या, सो जाओ। हाँ, यानी मेरा ख्याल है या तो मैं आपको पढ़ाती हूँ या सोती हूँ, क्योंकि मेरे पास उससे ज़्यादा अपने आप को रेस्ट करवाने का और कोई तरीका समझ नहीं आता। ऊँघ ले लें तो ये अल्लाह ताला ने इतना बड़ा मौजज़ा दिखाया, मैदान जंग में सो रहे हैं। अबू तलहा कहते हैं मेरे हाथ से तलवार गिर रही थी, मैं पकड़ता था ऊँघ से, जैसे चीज़, जैसे कभी कभी आपके कलम भी यहाँ गिरते हैं, सुनते सुनते इतना दिल में रिक्कत आने लगती है, सोने लगते हैं, तो ये अल्लाह की तरफ से होती है। लेकिन इसका ये नहीं मतलब कि आप क्लास में बूम खूब भर के सो लें, ये मुराद नहीं। क्लास ऐसे है जैसे नमाज, तो नमाज में नींद शैतान की तरफ से, अब इससे ये ना आपने लिए ले लीजिए। फिर इस तरह ऊंघ आई। फिर दूसरी चीज जो मुसलमानों की मदद हुई वो क्या थी, कि बारिश हुई। अल्लाह ताला ने, अब देखिए कि मुसलमान उस वक्त थे, बाज़ पे जुनाबत की हालत थी, स्ट्रेस था। आपने देखा जब आप बहुत थके हों, परेशान हों, ये भी एक दूसरा नुस्खा है जिसमें मैं भी अमल करती हूँ और आपको भी बताऊंगी, शावर ले रहे हैं खूब गर्म पानी के साथ। अगर आप अपने आप को थोड़ा रिलैक्स करना चाहते हैं, आपके शोल्डर्स नॉर्मल हो जाएंगे, आपका गला ठीक, गर्म पानी पड़ता है तो इंसान सुकून लाता है। अब बदर का मैदान है, चारों तरफ परेशानी है और अल्लाह ताला ने बारिश बरसाई, उससे एक तो माहौल बदल गया। आज भी देखें धूप और एकदम बारिश होती है तो निखर जाता है ना, तो ये भी एक अल्लाह ताला की तरफ से मदद थी। और फायदा क्या हुआ कि बारिश से मुसलमानों के दिल धुले, घर धुले, उनकी काम मतलब रास्ते साफ हुए, मिट्टी जम गई, और वो काफिर जो थे वो नीचे थे थोड़े, तो वो सारा पानी बह के काफिरों की तरफ गया, तो उनके कीचड़ बने। एक ही चीज इनकी खैर और उनकी आजमाइश है। ये बातें तो अब इस वक्त तो हम कर ही नहीं सकते, वरना जब इंशाल्लाह अल्लाह ने चाहा आप तफसील से ये आयतें पढ़ेंगे हमारे साथ, तो आपको पता चलेगा कि एक एक वाक्या कितना ईमान अफरोज है। और हम कहाँ ढूंढते हैं सुख और चैन, स्लीपिंग पिल्स खाते हैं, एंटरटेनमेंट के नाम पे 3-3 घंटे जाया करते हैं, दिल पे बोझ लेके उठते हैं। नहीं, एक दफा मैं आपको सबको अभी भी कहूंगी, लेकिन मुझे अभी कहना नहीं चाहिए क्योंकि रोज की बुक पहले ही आप एक पढ़ रहे हैं अल्हम्दुलिल्लाह, लेकिन सीरत के साथ ताल्लुक रखिए। ये वाक्यात नबी सल्लल्लाहु अलैहि वसल्लम की किसी सीरत की किताब से आप पढ़ेंगे तो आपको फायदा होगा। तीसरी चीज, अल्लाह ताला ने मुसलमानों को क्या दी, कि फरिश्तों को नाजिल किया। कितने आए थे, इससे सरोकार नहीं, लेकिन मुसलमानों की मदद हुई थी। और चौथी चीज क्या थी, कि काफिरों के दिल में रोब तारी कर दिया था। आप देखिए कि 313 के मुकाबले में 1,000 थे, एक एक काफिर, तीन तीन मतलब तीन काफिरों के हिस्से में एक मुसलमान आ रहा था, आसानी से पकड़ सकते थे, लेकिन रोब तारी हो गया, भाग गए। और फिर अल्लाह ताला ने बताया कि मैं काफिरों की जो साजिशें हैं, जो चालें हैं, उसको तुमसे दूर कर दूंगा। हमारे लिए इसमें अमल की बात क्या है, कि अल्लाह के साथ ताल्लुक को मजबूत करना है, हर वक्त इस चीज को रियलाइज करना है कि क्या मैं اللہ کی مدد کو ڈیزرو کرتی ہوں. اور اگر ہم اپنے آپ کو اور لوگوں کو کچھ باتوں کا یقین دلوا دیں تو کوشش کمٹمنٹ کریے اس کی. 5 پیغامات دے دیجئے لوگوں کو, اور جب لوگوں کو دیں گے تو آپ کو خود بھی ملے گا انشاءاللہ. کون سی؟ کہ اطمینان اللہ کی ذات سے آتا ہے, خوف اللہ دور کرتے ہیں. آپ باہر برنکس کے تالے لگوا لیں, آپ گارڈ بٹھا لیں, آپ ڈاگز رکھ لیں, آپ کب حفاظت میں ہیں؟ جب اللہ آپ کی حفاظت کرے. اللہ تعالیٰ ہمت بندھاتا ہے اور قدموں کو جماتا ہے اللہ تعالیٰ. کبھی دین کے معاملے میں لڑکنے لگے نا, کبھی دل چلے آج کلاس میں نہیں جاتی, چھوڑو بعد میں سن لوں گی, میں کہتی ہوں وہ بات کبھی نہیں آتی. اچھا, بعض لوگوں نے ایک بات سمجھی کہ جو ہم دوبارہ ری پلے کرتے ہیں وہ میرے لیے, حالانکہ وہ کس کے لیے ہے؟ جو صبح میں نہیں آ سکتے, جو ایک لائیو وقت ہے, جو سامنے کر کے بات ہے, اس وقت سوال جواب ہیں, ساتھ ساتھ انفارمیشنز ہیں, تو وہ اس کو چھوڑ کے آگے کرتے ہیں. لیکن کچھ لوگوں کا مجھے سن کے بڑی خوشی ہوئی کہ وہ پورا صبح کا بھی سنتے ہیں ساتھ اور بعد کا بھی سنتے ہیں, اور اس کو پورے اپنے نوٹس ریکیپ کرتے ہیں مس پلیس. میں نے کہا یہی لوگ ہیں جو انشاءاللہ تعالی اللہ تعالیٰ ان کو واقعی پھر زیادہ علم پختگی عطا کرے گا, اور اللہ تعالیٰ ہم سب کو اسی میں کر لے. پھر اس کے بعد اگلی چیز جو ہم نے اس میں سوچنی ہے کہ آزمائش کے ذریعے سے ہی کامیابی ملتی ہے. کبھی مشکل آئے زندگی میں تو گھبرایا نہ کریں, فوراً سیٹ ہو کے بیٹھا کریں کہ اب میرا امتحان ہے اور اس کے بعد میرے درجے بلند ہوں گے. اور آخری بات کیا ہے کہ اللہ تعالیٰ سب کی سنتے ہیں اور سب کے حالات کو جانتے ہیں. چلیے رکوع نمبر 17 اور سیکنڈ لاسٹ رکوع ہے آج کا. یا ایھا الذین آمنوا اطیعوا اللہ ورسولہ ولا تولوا عنہ وانتم تسمعون. اے ایمان والو, اللہ کا اور اس کے رسول کا کہنا مانو اور اس کا کہنا ماننے سے روگردانی مت کرو سنتے جانتے ہوئے. ولا تکونوا کالذین قالوا سمعنا وهم لا يسمعون. اور تم ان لوگوں کی طرح مت ہونا جو دعویٰ تو کرتے ہیں کہ ہم نے سن لیا حالانکہ وہ سنتے سناتے کچھ نہیں. بے شک بدترین مخلوق اللہ کے نزدیک وہ لوگ ہیں جو بہرے اور گونگے ہیں, جو کہ ذرا بھی نہیں سمجھتے. اور اگر اللہ تعالیٰ ان میں کچھ خوبی دیکھتا تو ان کو سننے کی توفیق دے دیتا, اور اگر ان کو اب سنا دے تو ضرور روگردانی کریں گے بے رخی کرتے ہوئے. یا ایھا الذین آمنوا استجیبوا للہ وللرسول. اے ایمان والو, تم اللہ اور رسول کے کہنے کو بجا لاؤ جبکہ رسول تم کو تمہاری زندگی بخش چیز کی طرف بلاتے ہوں, اور جان رکھو کہ اللہ تعالیٰ آدمی کے اور اس کے دل کے درمیان آڑ بن جایا کرتا ہے, اور بلا شبہ تم سب کو اللہ ہی کے پاس جمع ہونا ہے. اور تم ایسے وبال سے بچو جو خاص صرف انہی لوگوں پر واقع نہ ہوگا جو تم میں سے ان گناہوں کے مرتکب ہوئے ہیں, اور یہ جان رکھو کہ اللہ تعالیٰ سخت سزا دینے والا ہے. وَاذْكُرُوا إِذْ أَنْتُمْ قَلِيلٌ مُسْتَضْعَفُونَ فِي الْأَرْضِ. اور اس حالت کو یاد کرو جبکہ تم زمین میں تھوڑے تھے, کمزور شمار کیے جاتے تھے, اس اندیشے میں رہتے تھے کہ لوگ تم کو کھینچ کر لے جائیں گے. اب اللہ نے تم کو رہنے کی جگہ دی اور تم کو اپنی نصرت سے قوت دی اور تم کو نفیس چیزیں عطا فرمائیں تاکہ تم شکر کرو. اے ایمان والو, تم اللہ اور اس کے رسول کے حق میں جانتے بوجھتے خیانت نہ کرو, اور اپنی قابل حفاظت چیزوں میں خیانت مت کرو. وَعْلَمُوا أَنَّمَا أَمْوَالُكُمْ وَأَوْلَادُكُمْ فِتْنَةٌ وَأَنَّ اللَّهَ عِنْدَهُ أَجْرٌ عَظِيمٌ. اور اس بات کو جان لو کہ تمہارے مال اور تمہاری اولاد ایک امتحان کی چیز ہے. ایسے ہی لگتا ہے ہر بچہ امتحان کا ایک پرچہ ہے, ہر چیک امتحان کا ایک پرچہ ہے. اور اس بات کو بھی جان رکھو کہ اللہ کے پاس بہت بھاری اجر ہے. یہ ترکو نمبر 17, اس کا عنوان کیا ہے؟ اللہ اور اس کے رسول کی پکار پر لبیک. شروع رکوع میں اللہ تعالیٰ نے اپنی اور رسول کی اطاعت کا حکم دیا اور کچھ ایسی چیزوں سے منع کیا کہ جو انسان کو نقصان دیتی ہیں, مثلا سن کے بھی نہ سننا, बात मालूम होने के बावजूद उसको ना करना, और इसी तरह फिर अल्लाह ताला ने हमें एक पुकार दी, या अय्युहल्लज़ीना मनुस्तजीबू लिल्लाहि वलिर्रसूल। ये है आज के इस रुकू की प्राइम आयत कि ए लोगो जो ईमान लाए हो, अल्लाह और उसके रसूल की दावत को कबूल कर लो। अल्लाह और उसके रसूल की दावत क्या होती है, इसको बहुत तरह से देखा गया। इस वक्त के लिहाज के मुताबिक जो मैं इसकी दावत की बात करूंगी वो क्या है, तरीक़े ज़िंदगी। अल्लाह और उसके रसूल के दिए हुए तरीक़े ज़िंदगी को कबूल कर लो। औरत होने के नाते जो अल्लाह ने तुम्हें काम दिए हैं उसको मान लो। मर्द होने के नाते जो उसकी जिम्मेदारियां हैं वो निभा ले। अपनी तरजीहात वही रखो जो अल्लाह के और रसूल की बताई हुई हैं। अमर बिल मारूफ करो, जिहाद करो, ये सारी चीज़ें दावतों में आती हैं। इस आयत को पढ़ने से, जब मैंने बहुत पहले इस आयत को सुना और इस पे दर्स सुने और बहुत दफ़ा इस आयत पे दर्स किया भी, तो मुझे कुछ चीज़ समझ आई, और वो ये बात समझ आती है इस आयत को सुन के कि बाज़ दफ़ा लोग इस्लामी तर्ज ज़िंदगी को अपनाने से डरते हैं और उनको लगता है कि इससे ज़िंदगी मुश्किल हो जाएगी। हालांकि हकीकत क्या है कि अल्लाह ने हमको पैदा किया, उसको पता है हमारे लिए क्या ठीक है। बस आप देखिए कि आप जूता लेके आते हैं, जूता बनाने वाली कंपनी आपको बताती है कि ये साइड राइट साइड पे पहनिएगा, ये लेफ्ट पे पहनिएगा। आप जब उनकी मर्जी से पहनते हैं तो आप बिल्कुल कंफर्टेबल फील करते हैं। क्या कोई ऐसा हो कि जूता लाए और राइट साइड में लेफ्ट और लेफ्ट में राइट फुट पहने, कंफर्टेबल होगा, आरामदेह होगा, और बाद में जाके शिकवा कर दे कि तुम लोगों को जूते नहीं बनाने आते, मैं तो इसमें गिर गया, चल ना सका। आप कपड़ा सिलवाते हैं, आपका दर्जी आपको कपड़ा देता है या जिससे भी आप सिलवाते हैं, ये कमीज़ है, ये शलवार है, उसके मुताबिक पहनेंगे तो ठीक है, और कमीज़ की जगह शलवार और शलवार की जगह कमीज़ पहनेंगे तो क्या होगा, नहीं बात बनेगी। इसी तरह अल्लाह ने हमें पैदा किया, उसको पता है हमारे लिए क्या ठीक है, क्या करना ठीक है, क्या करना नहीं ठीक। लिहाजा अल्लाह को मशवरे देने की बजाय उसकी बात को कबूल करने में खैर है। जब हम औरत औरत बन के जिएगी, उस अंदाज से ज़िंदगी बसर करेगी जिसके अल्लाह ने उसको हुक्म दिए, उसके घर का दायरा कार है और उसकी जिम्मेदारियां, मर्द अपनी जिम्मेदारियों को पूरा करेगा, आप देखिएगा कि माशरे में अमन चैन होगा। आज भी जिन मुल्कों में इस्लामी निज़ाम हकीकत में नाफिज है, वहाँ ये सारी बहारें आप देख सकते हैं। और फिर इसी में जिंदगी है, जो इससे मुंह मोड़ेगा वो अपनी जिंदगी से मुंह मोड़ेगा। चलिए रुकू नंबर 18, या अय्युहल्लज़ीना आमनु इन तत्तकुल्लाह यजल्लकुम फुरकाना। ए ईमान वालो, अगर तुम अल्लाह से डरते रहोगे तो अल्लाह ताला तुमको एक फैसले की चीज देगा और तुमसे तुम्हारे गुनाह दूर कर देगा और तुमको बख्श देगा, और अल्लाह ताला बड़े फजल वाला है। और इस वाक्य का भी जिक्र कीजिए, ये कौन सा है, आपकी हिजरत की रात की बात है, जब काफिर लोग आपकी निस्बत सोच रहे थे, तदबीरें कर रहे थे, क्या कि आपको कैद कर लें या आपको कत्ल कर डालें या आपको खारिज वतन कर दें। वो तो अपनी तदबीरें कर रहे थे और अल्लाह अपनी तदबीर कर रहा था। सबसे ज्यादा मुस्तहकम तदबीर वाला अल्लाह है। और जब इनके सामने हमारी आयतें पढ़ी जाती हैं तो कहते हैं कि हमने सुन लिया, अगर हम चाहें तो इनके बराबर हम भी कह दें कि ये तो कुछ भी नहीं, सिर्फ बेसनद बातें हैं जो पहलों से नकल होती चली आ रही हैं। और जब इन लोगों ने कहा, ए अल्लाह अगर ये कुरान आपकी तरफ से वाकई है तो हम पर आसमान से पत्थर बरसा या हम पर कोई दर्दनाक अजाब वाकई कर दे, और अल्लाह ताला ऐसा न करेगा कि आपके होते हुए इनको अजाब दे, और अल्लाह इनको अजाब न करेगा इस हालत में कि वो इस्तिग़फ़ार करें। और इनमें क्या बात है कि अल्लाह इनको सजा न दे, हालांकि वो लोग मस्जिद हराम से रोकते हैं, जबकि वो लोग इस मस्जिद के मतवल्ली नहीं, इसके मतवल्ली तो सिवाय मुत्तकियों के और कोई शख्स नहीं, लेकिन इनमें से अक्सर लोग इल्म नहीं रखते। वमा काना सलातुहुम इंदल बैत इल्ला मुका व तस्दीया, और इनकी नमाज काबा के पास सिर्फ ये थी, सीटियां बजाना और तालियां बजाना, यानी इबादत के ये ढंग तैयार किए हुए थे। सो अपने कुफर के सबब इस अजाब का मजा चखो। बिलाशुबा ये लोग अपने मालों को इसलिए खर्च कर रहे हैं कि अल्लाह की राह से रोकें, सो ये लोग तो अपने मालों को खर्च करते ही रहेंगे, फिर वो माल इनके हक में बायस हसरत हो जाएंगे। پھر وہ مغلوب ہو جائیں گے اور کافر لوگوں کو دوزخ کی طرف جمع کیا جائے گا. لِيَمِيزَ اللَّهُ الْخَبِيثَ مِنَ الطَّيِّبِ, اور تاکہ اللہ تعالیٰ ناپاک کو پاک سے الگ کر دے اور ناپاکوں کو ایک دوسرے سے ملا دے, بس ان سب کو اکٹھا ڈھیر کر دے اور پھر ان سب کو جہنم میں ڈال دے, ایسے لوگ پورے خسارے والے ہیں. رکوع نمبر 18, اس کا عنوان کیا ہے؟ نبی صلی اللہ علیہ وسلم کے خلاف سازشیں. ایک سازش کا ذکر ہے اس میں جو مکہ والوں نے کی, ہجرت کی رات آپ کو قتل کر دیں یا آپ کو جلا وطن کر دیں. اللہ تعالیٰ نے راتوں رات نبی صلی اللہ علیہ وسلم کو کوچ کرنے کا حکم دیا اور ان کی ساری چالیں ان کے اوپر الٹی پڑ گئیں. اس رکوع میں ہمارے جو عمل کی بات ہے اس وقت کرنے کی, وہ کیا ہے کہ ہم نے اپنے اندر تقویٰ پیدا کرنا ہے تاکہ حق اور باطل کا فرق اندر پیدا ہو. دوسری بات یہ ہے کہ دین والوں کے خلاف سازشی ذہن نہیں رکھنا, ان کی مخالفت کو اپنا شعار نہیں بنانا, ورنہ اللہ کی طرف سے عذاب سے ڈرنا ہے. تیسری چیز جو ہم نے سیکھی, قرآن کو پرانے لوگوں کی کہانیاں نہیں کہنا. آج بھی کچھ لوگ کہتے ہیں 1400 سال پرانی کتاب پڑھو گے, کمپیوٹر کا دور ہے تو آپ کہیں کہ اسی کمپیوٹر سے تو قرآن پڑھیں گے. یعنی لوگ کہتے ہیں کہ اللہ کی نافرمانیوں ہی کے کام ہو سکتے ہیں. نہیں, اللہ کی کتاب کبھی پرانی نہیں ہوتی. اگلی چیز جو ہم نے سیکھی اس آئے رکوع میں, وہ کیا ہے کہ کبھی اللہ کے عذابوں کو دعوت نہیں دینی, جیسی کہ آیت نمبر 32 میں ان لوگوں نے مانگی. چوتھی چیز, عبادت کے من مانے طریقے نہیں اختیار کرنے, جیسے سیٹیاں اور تالیاں بجا بجا کے اللہ کی عبادت کرنے کا دعویٰ. آخری آیتیں چند ہیں, دو آیتیں تین, اس کو بھی پڑھ لیتے ہیں. قل للذین کفروا ان ینتہوا یغفر لہم ما قد سلف, آپ ان کافروں سے کہہ دیجئے اگر یہ لوگ باز آ جائیں تو ان کے سارے گناہ جو پہلے ہو چکے وہ معاف کر دیے جائیں گے, اور اگر پھر وہی عادت رکھیں تو پرانے کفار کے حق میں قانون نافذ ہو چکا. وقاتلوہم, اور ان سے اس حد تک لڑو کہ ان میں فساد عقیدہ باقی نہ رہے اور دین اللہ ہی کا ہو جائے, اور پھر اگر یہ باز آ جائیں تو پھر اللہ ان کے اعمال کو خوب دیکھتا ہے, اور اگر رو گردانی کریں تو یقین رکھیں کہ اللہ تعالیٰ تمہارا کارساز ہے, وہ بہت اچھا کارساز ہے اور بہت اچھا مددگار ہے. یہ تھی تین آیتیں, ان کا عنوان لکھ لیجئے, جہاد فتنے کے خاتمے تک. کفار مکہ کو تنبیہ کیا گیا کہ دیکھو اگر تم مسلمانوں کے خلاف فتنے اٹھانے سے باز آ جاؤ گے تو انشاءاللہ تعالی اس سے نتیجہ کیا نکلے گا, کہ تم بچ جاؤ گے ورنہ بات بگڑ جائے گی. فتنے کا لفظ جو ہے یہ اسلام کے مٹانے کے لیے کوشش ہوتی ہے. ابھی ویسے میں نے شروع میں آپ کو ایک ٹاپک تو بتایا, لیکن ایک دن آپ کو بک نہیں بھی دی تھی. میں چاہوں گی کہ یہ جو آپ کے کتابوں کے پیکج میں بک ہے, فتنوں کے دور میں کیا کیا جائے, اس بک کو, یہ بھی بک احادیث پہ صحیح بخاری کے اندر اور مشکات میں سے کچھ احادیث کو جمع کیا گیا اس میں, اگر آپ آج کے دور کے فتنوں کو سامنے رکھتے ہوئے اس کا مطالعہ شروع کر دیں گے تو انشاءاللہ تعالی امید ہے کہ جب تک آپ کا قرآن پاک پورا ہوگا آپ کافی چیزیں آپ کو سمجھ آ چکی ہوں گی کہ جس سے ذریعے سے ہم فتنوں کا خاتمہ کر سکیں دین کے نام پہ اور اسلام کے نام پہ اور اپنی ذاتی زندگی میں. اللہ تعالی سے دعا کرتے ہیں کہ ہم نے جو کہا سنا اس میں صحیح بات کو قبول کر لے, غلطیوں کی اصلاح فرما دے اور آئندہ کے لیے ہمیں عمل کی توفیق دے. سورۃ الاعراف کی آیت نمبر 163 سے 166 ہے. وسلحمن, یہ جو صحابہ سبت کا واقعہ تھا, انشاءاللہ شام میں ہم اس پہ تدبر کریں گے, اس آیتوں پہ تدبر کا سیشن ضرور کوشش کرا کریں, کسی بھی وقت جا کے سن لیں. جی, حدیث آج کی پہلے بتا دوں, آج کی حدیث کیا ہے؟ من احب لقاء اللہ احب اللہ لقاءہ, جو اللہ سے ملاقات کو محبوب رکھتا ہے تو اللہ تعالیٰ بھی اس سے ملاقات کو محبوب رکھتا ہے. یعنی اللہ سے لقاء محبت کا کیا مطلب ہے کہ موت. اس حدیث کو سن کے حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے فرمایا تھا کہ اللہ کے نبی کون ہے جو مرنا کو پسند کرے, یعنی مرنے, اس سے تو یہی لگتا ہے نا کہ اللہ سے ملاقات تو موت کی صورت میں ہوتی ہے, تو آپ نے فرمایا تھا کہ اس سے یہ مراد نہیں, بلکہ اس سے وہ شخص مراد ہے کہ جو نیکیاں کرتا ہے اور آخر دم تک پھر نیکیاں کرنا چاہتا ہے. اسی طرح آج کی دعا وہی آ گئی جو ابھی ذکر ہوئی تھی آپ سے, آپ کو یاد بھی ہو جائے گی اور سامنے ترجمے کے ساتھ ہے, اللہم انی اعوذ بک من جہد البلائی ودرک الشقائی وسوء القدائی وشماتۃ الاعدائی. اے اللہ بے شک میں تیری پناہ مانگتی ہوں بلا کی مشقت سے, بدبختی کے پا لینے سے, بری تقدیر اور دشمنوں کے خوش ہونے سے, کہ میرا حال ایسا نہ ہو جائے کہ دشمن خوش ہونے لگے. بڑی پیاری دعا ہے, دیکھ کے بھی پڑھیں گے تو انشاءاللہ آپ کو فائدہ ہوگا. آج کی کمٹمنٹ کیا ہے کہ یہ بات ذہن میں رکھتے ہوئے کہ نماز بندے اور رب کی ملاقات ہے, ذکر ہوا تھا نا ابھی, تو نماز پڑھتے وقت اس پہ غور کرنا ہے, خشوع پیدا کرنا ہے. اور کس اینگل سے خشوع پہ, تو آگے بھی باتیں ہوں گی جا کے انشاءاللہ 18th پارے میں, لیکن اس وقت جو آپ کا موضوع ہے وہ کیا ہے کہ نماز پڑھتے وقت یہ محسوس کرنا ہے کہ یہ میری ملاقات ہے, جیسے موسیٰ علیہ السلام کی کوہ طور پہ اپنے رب سے ملاقات ہوئی تھی. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.